यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी निर्वाचनका लागि सीट बाँडफाँड गर्न साझा अवधारणा बनाउने नेपाली कांग्रेस सहित पाँच दलीय गठबन्धनको निर्णय। साझा अवधारणा बनाउने जिम्मेवारी कार्यदललाई। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा निर्वाचन तयारी तथा संगठन संरचनाबारे छलफल। नेकपा एमाले घोषणा पत्रको गृह कार्यमा। प्रतिनिधिसभाबाट पारित नागरिकता संशोधन विधेयकले राष्ट्रियता बलियो बनाउने, गृहमन्त्री बालकृष्ण खाँडको भनाई। आमाहरूबाट आफ्नो दूध दान गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्न राजधानीको परोपकार अस्पतालमा स्थापना गरिएको अमृत कोषको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन। र आगामी नोभेम्बरमा इण्डोनेशियाको बालीमा हुने G20 शिखर सम्मेलनमा अमेरिका, रूस र चीनका राष्ट्रपति सहभागी हुनुहुने।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकम
गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू
मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। पाँच दलीय गठबन्धनले आगामी मंगिर 4 गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सीट बाँडफाँडका लागि साझा अवधारणा बनाउने जिम्मेवारी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदललाई प्रदान गर्ने निर्णय गरेको छ। गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले सीट बाँडफाँडका लागि साझा अवधारणा बनाउने निर्णय गरेको। बैठकपछि कार्यदलका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। बैठकमा कार्यदलले अहिलेसम्मको बैठकमा भएका सबै छलफल एवं गतिविधि र त्यसको आधारमा विवरण शीर्ष नेताहरूलाई बुझाएको मन्त्री कार्कीले बताउनुभयो। बैठकले निर्वाचनका लागि सीट बाँडफाँड लगायतका कार्य चाँडै सम्पादन गर्न अघि बढ़ने निर्णय गर्न कार्यदलका नेताहरूलाई बैठकले निर्देशन पनि दिएको मन्त्री कार्कीले जानकारी दिनुभयो। मन्त्री कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको छलफल सँगसँगै गठबन्धनको बैठक निष्कर्षमा पुग्ने बाटोमा अघि बढ़ेको पनि बताउनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रको स्थायी समितिको हिजोको बैठकमा आगामी निर्वाचन तयारी तथा पदाधिकारी सहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा पदाधिकारीहरूको विषयमा गम्भीर छलफल भए पनि निष्कर्ष भने निस्कन नसकेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। बैठकमा अधिकांश स्थायी कमिटिका सदस्यहरूले पदाधिकारीको विषय टुंग्याएर निर्वाचनमा जानुपर्ने धारणा राख्नु भएको प्रवक्ता महराले बताउनुभयो। निर्वाचनमा पार्टीलाई बलियो बनाउने गरी लाग्नुपर्नेमा नेताहरूले जोड़ दिएको जानकारी पनि दिनुभयो। प्रवक्ता महराले पार्टी पदाधिकारी सहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने विषयमा आज दिउँसो 1 बजे बस्ने बैठक निष्कर्षमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको राजनैतिक समितिको बैठकमा पार्टीको आगामी रणनीति, उम्मेद्वार चयन प्रक्रिया, मापदण्ड लगायतका विषयमा छलफल भएको छ। काठमाडौँमा जारी राजनैतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेद्वार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तार लगायतका विषयमा छलफल भएको जसपाका राजनैतिक समिति सदस्य डाक्टर सुरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनैतिक तथा सांगठनिक प्रस्तावमाथि नेताहरूले धारणा राख्नु भएको छ। बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जसपा बीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्था लगायतका विषयमा नेताहरूले धारणा राख्नु भएको जसपाका राजनीतिक समितिका सदस्य डाक्टर यादवले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी निर्वाचनका लागि घोषणा पत्र निर्माण थालेको छ। एमाले उपमहासचिव प्रदीप गेवालीले पार्टीका विभिन्न विभागहरूसँग घोषणा पत्रमा समेट्नुपर्ने विषयबारे छलफल गरिरहेको बताउनुभयो। उहाँले सबै विभाग र जिम्मेवार पदाधिकारीहरूसँगको छलफलपछि घोषणा पत्र तयार पारिने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन पार्टी आबद्ध युवाहरूलाई निर्देशन दिनुभएको छ। माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लीग वाईसीएलको राष्ट्रिय भेलालाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एक ढिक्का भएर लाग्न निर्देशन दिनुभयो। अध्यक्ष प्रचण्डले राजनीतिक संघर्षका क्रममा युवा समुदायले खेलेको भूमिका अविस्मरणीय रहेको पनि उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाहरूको भूमिका हुने उल्लेख गर्नुभयो। हिजै आयोजित अर्को कार्यक्रममा अध्यक्ष प्रचण्डले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण निर्माण हुनुपर्ने बताउनु भएको छ। पार्टी निकट अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी श्रमिक र सामाजिक सुरक्षाको पक्षमा रहेको बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले बिहिबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता संशोधन विधेयकले राष्ट्रियता बलियो बनाउने बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा काठमाडौँमा हिजो आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाँडले नागरिकता नपाएका तथा नेपाली नागरिक भएका बाबुआमाका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन विधेयक ल्याइएको र विधेयकले राष्ट्रियता बलियो बनाउने बताउनुभयो। नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने भए पनि 2072 सालमा संविधान जारी भएपछि कानून बनाउन नसकिएकाले उनीहरूले नागरिकता पाउन नसकेको उहाँले बताउनुभयो। अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अघि बढ़ाएको पनि गृहमन्त्री खाँडले स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो संघर्षपछि नेपालमा लोकतन्त्र स्थापना भएकाले कुनै पनि बहानामा लोकतन्त्रको घाँटी निमोट्ने प्रयास सही नहुने बताउनु भएको छ। तनहुको दमौलीमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै वरिष्ठ नेता पौडेलले अब पनि लोकतन्त्रकै लागि लड्न नयाँ पुस्ताले नसक्ने बताउनुभयो। उहाँले लोकतन्त्र र विधिको शासनका लागि पाँचदलीय गठबन्धन गरिएको बताउनुहुँदै आगामी निर्वाचनमा गठबन्धनलाई जिताएर दीर्घकालका लागि लोकतन्त्र संस्थागत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। वरिष्ठ नेता पौडेलले मंगिर 4 गते हुने निर्वाचनमा आफू तनहुबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बन्ने घोषणा पनि गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना गरिएको मुलुककै पहिलो अमृत कोषको उद्घाटन गर्नुभएको छ। अस्पतालको 63 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा हिजो अमृत कोषको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोषको स्थापना हुनु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले अमृत कोषले संस्थागत रूपमा आमाहरूबाट दान गरिएको दूधको संकलन प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले अमृत कोषको स्थापनाले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउनुका साथै स्तनपानको महत्वबारे जनचेतना फैलाउन पनि मद्दत पुर्याउने बताउनुभयो।
स्थापनाबाट नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्नुका साथै स्तनपानको महत्वबारे जनचेतना जगाउन समेत सहयोग पुग्ने विश्वास।
राष्ट्रपति भण्डारीले अस्पतालले विशिष्टीकृत प्रसूति सेवालाई मुलुकका विभिन्न भूभागमा पुर्याउनु सकारात्मक भएको भनी प्रशंसा गर्नुभयो। स्वास्थ्य सेवाको पहुँच बढ़ाउन दक्ष जनशक्तिको उत्पादन र अत्यावश्यक सामग्रीको व्यवस्थापनमा जोड़ दिनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड़ दिनुभयो। समारोहमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले प्रसूति सेवाका क्षेत्रमा प्रसूति तथा स्त्रीरोग अस्पतालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। समारोहमा अस्पतालका निर्देशक प्राध्यापक डाक्टर अमीर बाबु श्रेष्ठले अस्पतालको सेवालाई समयानुकूल बनाउँदै अनुसन्धान केन्द्रका रूपमा अस्पताललाई विकास गरिएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको श्रीकृष्ण मन्दिरको दर्शन गर्नुभएको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति भण्डारीले पाटनको कृष्ण मन्दिर जानुभई जल तथा प्रसाद ग्रहण गर्नुभयो। राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आराधनासँगै पाटनमा रहेको मंगहिटी समेतको बारेमा जानकारी लिनुभयो। सो क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कृष्ण मन्दिर नजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरिएको जानकारी गराउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेडमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको ललितपुरस्थित मेडिसिटी अस्पतालले जनाएको छ। केही समय यता उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ। गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उहाँका स्वकीय सचिव मनदीप भारतीले जानकारी दिनुभयो। उहाँको स्वास्थ्यलाई ध्यानमा राखेर हिजो अपरान्हपछि भेटघाट बन्द गरिएको पनि अस्पतालले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस नेता विमलेन्द्र निधि लगायत विभिन्न दलका नेता, कांग्रेस नेता एवं कार्यकर्ता तथा आम नागरिकका तर्फबाट घाँटीको क्यान्सर रोगबाट ग्रसित हुनुभएका नेता गिरीको स्वास्थ्य लाभको कामना गरिएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता गिरीलाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गर्दै लोकतन्त्रको माध्यमद्वारा मुलुकलाई चाँडोभन्दा चाँडो समृद्धिको मार्गमा अग्रसर गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ। 16 राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले लोकतन्त्रको विकासका लागि सूचनाको हक अत्यावश्यक रहेको बताउनुभयो। जिम्मेवार सरकारको अनुभूति दिई सुशासन कायम गर्नका लागि सूचनाको हक प्रमुख आधार स्तम्भका रूपमा रहने उल्लेख गर्नुहुँदै संचार मन्त्री कार्कीले सूचनाको हक सही ढंगले कार्यान्वयन भएको छ कि छैन भनेर समीक्षा गरी प्रभावकारी बनाइने बताउनुभयो।
लोकतन्त्रको माध्यमद्वारा मुलुकलाई चाँडो भन्दा चाँडो समृद्धिको दिशामा अग्रसर गराउने कुरामा सरकार प्रतिबद्ध छ र सरकार त्यो दिशामा अगाडि बढेको छ। लोकतन्त्रको विकासका लागि सूचनाको हक आवश्यक छ। जिम्मेवार सरकारको अनुभूति दिए सुशासन कायम गर्नका लागि सूचनाको हक प्रमुख आधार स्तम्भको रूपमा छ। सूचनाको हक सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन यसको समीक्षा गरेर यसलाई प्रभावकारी बनाएर हामी अगाडि बढ्न सक्यौं भनेदेखि यो दिवसको सार्थकता हुन्छ भन्ने मैले विश्वास लिएको छु।
कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले सार्वजनिक निकायको सूचना पाउने प्रत्येक नागरिकको हक कार्यान्वयनका लागि आयोग क्रियाशील रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नागरिकको करबाट सञ्चालन हुने निकायको सूचना सबै नागरिकले सहज रूपमा पाउनुपर्ने बताउनुभयो। कार्यक्रममा पूर्व सूचना आयुक्त श्री आचार्यलाई सम्मान गरिएको थियो। निरंकुश राणा शासनका बेला जनतालाई शिक्षा र चेतना जागृत गर्न जनस्तरबाट विक्रम सम्वत 2003 सालमा नेपालगंजमा स्थापित महेन्द्र पुस्तकालयले स्थापनाको 75 वर्ष पुगेको अवसरमा हिजो अमृत महोत्सव मनाएको छ। महेन्द्र पुस्तकालयको अमृत महोत्सवलाई हिजो सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ऐतिहासिक महेन्द्र पुस्तकालय नेपालगंजको धरोहर भएको भन्नुहुँदै त्यसको विकास र संरक्षण जरूरी रहेको उल्लेख गर्नुभयो। उहाँले महेन्द्र पुस्तकालयको स्तरोन्नति एवं विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। निर्वाचन आयोगले प्रदेश नम्बर 1 र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ। निर्वाचनको मिति तोकिसकेको अवस्थामा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम मार्फत बजेट दिन एवं कार्यविधि बनाएर सांसदलाई योजना छनौट गर्न लगाइएको सन्दर्भमा आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ। निर्वाचनका प्रक्रिया शुरू भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक मान्न नसकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ। भक्तपुरमा 9 दिन 8 रात मनाइने गाईजात्रा हिजो सम्पन्न भएको छ। जनै पूर्णिमाको साँझदेखि शुरू भएको गाईजात्राको अन्तिम दिन हिजो भक्तपुरका विभिन्न स्थानबाट हाँसे व्यङ्ग्य सहितको नाच प्रदर्शन गरी सम्पन्न गरिएको हो। गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाच लगायतका सांस्कृतिक र पौराणिक नाचहरूको प्रदर्शनी समेत सम्पन्न भएको छ। गैराति 1:28 बाँके केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बाँके बर्दिया लगायत त्यस भेकमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प 4.8 म्याग्निच्युड मापन गरिएको छ। देशभर हिजो थप 623 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 4,945 जनाको नमूना परीक्षण गरिएको थियो। त्यसै गरी हिजो 10,990 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। हिजो 487 जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर 98.3% पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा काठमाण्डु र ललितपुर छ। शून्य संक्रमित जिल्लाहरूमा मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेको पनि मन्त्रालयले जनाएको छ। सबै नागरिकलाई कोरोना विरूद्धको खोप प्रदान गर्ने सरकारको योजना अनुसार कञ्चनपुर जिल्लामा खोप अभियान जारी छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
कञ्चनपुर जिल्लामा हालसम्म कुल जनसंख्याको 72.5% नागरिकलाई कोरोना भाइरस विरूद्धको खोपको पहिलो मात्रा प्रदान गरिएको छ। त्यस्तै 69.7% दोस्रो मात्रा र 25.4% तेस्रो मात्रा प्रदान गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसमध्ये 5 वर्षदेखि 11 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई खोप सेवा प्रदान गर्ने क्रम जारी रहेको छ भने 12 वर्षमाथि उमेर समूहका 90.9% पहिलो मात्रा, 87.5% दोस्रो मात्रा र 31.8% तेस्रो मात्रा खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरले जानकारी दिनुभयो।
नियमित खोपको उपलब्धता भन्ने हो भने कञ्चनपुरमा राम्रै प्रगति भएको छ। 5 वर्षदेखि 11 वर्षसम्मको बाल बालिकाहरूलाई लाउने हाम्रो कार्यक्रम सञ्चालन पनि भइराखेको छ। जुन कुनै ठाउँमा छुटेको छ भनेपछि
खोप अनुसार कुनै कुनै खोप 1 वा 2 पटक मात्रै दिए पनि पुग्ने भएकोले तेस्रो मात्रा लगाउने नागरिकहरूको संख्या कम देखिएको बताइएको छ। नियमित रूपमा खोप उपलब्ध गराउन सकेमा पालिकालाई छिट्टै पूर्ण खोपयुक्त पालिका बनाउन सकिने पुनर्वास नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष तुलसी अरियाल विनोदको भनाइ छ। कञ्चनपुर जिल्लाका 9 वटै स्थानीय तहहरूमा कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालनमा आवश्यक सहयोग गर्ने उद्देश्यले गैर सरकारी संस्था निड्स नेपालले जीआईजेडको स्वास्थ्य क्षेत्र कार्यक्रमको सहयोगमा कोरोना भाइरस खोपका लागि समुदाय परिचालन परियोजना मार्फत कञ्चनपुर जिल्लामा सामुदायिक परिचालक र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई संलग्न गराई कोरोना भाइरस विरूद्धको खोप अभियानबारे समुदायलाई जानकारी गराउने, परिचालन गर्ने र गतिविधिहरूलाई तीव्र पार्ने कार्य गरिरहेको परियोजना संयोजक विनोद सिंहका डाराले जानकारी दिनुभयो।
कञ्चनपुरको 9 वटै पालिकामा कोविड-19 विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालयको समन्वयमा काम गरिरहेको छ।
लक्षित उमेर समूहका नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको मात्रा 100% पुर्याउने नेपाल सरकारको योजना छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कञ्चनपुरबाट प्राप्त रिपोर्टपछि अब अर्को रिपोर्टतर्फ लागू। सिन्धुपाल्चोकको मेलम्ची बजार गैर कानूनी रूपमा निर्मित संरचनाहरूका कारण अव्यवस्थित बन्दै गएको छ। संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
मेलम्ची बजारमा मेलम्ची नगरपालिकाका बासिन्दा बाहेक पाँच पोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका नागरिकहरू किनमेलका लागि आउँछन्। बजारमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय अभाव, पिउने पानीको समेत व्यवस्था नहुँदा शास्ति भोग्नु परेको छ। मुख्य बजारमा यी संरचना भइदियोस् भन्ने उपभोक्ताको चाहना छ। एकजना उपभोक्ता सुरेन्द्र तामाङ:
ततैबाट पनि ग्राहकहरू आउँछन्, तर यहाँ खाने पानीको सुविधा देखिँदैन, सार्वजनिक टोयलेटको सुविधा देखिँदैन, बाइकहरू पार्किङ, गाडीहरू पार्किङको सुविधा देखिँदैन।
अहिले मेलम्ची नगरपालिकाले गैर कानूनी रूपमा निर्माण गरिएको संरचनाहरू हटाउने, जथाभावी फोहोर फाल्न नदिने, बजारमा अस्तव्यस्त पार्किङ गर्न नपाइने भनेर सूचना निकालेको छ। विगतमा पनि भइरहेका यस्ता अभ्यासबाट बजारवासी भने दिगो रूपमा कार्यान्वयनमा शंका व्यक्त गर्छन्। मेलम्चीका व्यवसायी विष्णु प्रसाद दुलाल:
निर्णयमा मात्र सीमित नभएर कार्यान्वयनमा पनि ल्याओस् र फुटपाथको व्यवस्थापन सहित पार्किङको पनि व्यवस्थापन गरे धेरै राम्रो हुन्छ।
नगरपालिकाको यो निर्णयको बजारवासीले स्वागत गरेका छन्। नगरको साउन 4 गते बैठकले 15 दिने सूचना जारी गरे पनि अहिलेसम्म कसैले पनि संरचना हटाएका छैनन्। अब पनि नहटाए बल प्रयोग गरेर भए पनि त्यस्ता गैर कानूनी संरचना हटाउने नगरपालिकाको निर्णय रहेको राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल बताउनुहुन्छ।
अब हामीले चाहिँ बजार व्यवस्थापन समितिबाट निर्णय गरिया छ यो कुरा होइन, बजार अनुगमन समिति पनि निर्णय गरिया छ, सबै जनप्रतिनिधि पोजिटिभ हुनुहुन्छ, व्यवसायीहरू पनि हामीलाई सहयोग गर्न चाहिँ इच्छुक हुनुहुन्छ, त्यस कारण गर्दाखेरि हामीले यसलाई चाहिँ यो हटाउने निर्णय हामी कार्यान्वयन गर्छौँ।
निर्णय गर्ने तर कार्यान्वयन नगर्ने अनि नियमित अनुगमन अभावले नागरिकहरूमा निराशा पैदा भएको छ। सार्वजनिक शौचालय, खानेपानी, पार्किङ, फोहोर व्यवस्थापन र प्रभावकारी अनुगमनले नगरको लक्ष्य प्राप्ति हुनेछ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेशियाको बालीमा आगामी नोभेम्बर महिनामा हुने जी ट्वेन्टी शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनिया राष्ट्रपति सी जिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तीनैजना सहभागी हुनुहुने भएको छ। इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुख सहभागी हुने सुनिश्चित भएको जानकारी दिनुभएको छ। रूस युक्रेन युद्ध र ताइवानलाई लिएर चीन र अमेरिका बीच तानातानी बढ़िरहेका बेला हुन गइरहेको यस शिखर सम्मेलनमा अमेरिका, चीन र रूस तीनै देशका राष्ट्रप्रमुखले भाग लिने सुनिश्चित भएको इण्डोनेशियाका राष्ट्रपतिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। रूस युक्रेन युद्ध पश्चात रूसी राष्ट्रपति पुटिन र कोरोना महामारी शुरू भएता चीनिया राष्ट्रपति सीले विदेश भ्रमण गर्नुभएको छैन। शक्तिशाली आँधीका कारण युरोपमा कम्तीमा 12 जनाको मृत्यु भएको छ। आँधीका कारण मध्य तथा दक्षिण युरोपेली मुलुकहरू इटली, अस्ट्रिया र फ्रेन्च टापु कोर्केसियामा ती मानिसहरूको मृत्यु भएको हो। मृतकहरू धेरैजसोको शक्तिशाली आँधीका कारण रूखहरू ढल्दा हताहती भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। केही साता जारी तातो हावा र सुक्खा मौसम पछिको 224 किलोमिटर प्रति घण्टाको वेगमा आँधी आएको थियो। जलवायु परिवर्तनका कारण मौसममा छिटो छिटो परिवर्तन भइरहेको र यस्तो अवस्था खतरापूर्ण रहेको वातावरणविदहरूले औल्याएका छन्। सिरियाको टर्कीसँग जोड़िएको उत्तरी सीमामा भएको हिंसात्मक झड़पमा कम्तीमा 14 जना आम मानिसको मृत्यु भएको सिरियाली सेनासँग आबद्ध घटनालाई उद्धृत गर्दै सिरियन अब्जर्भेटरी अफ ह्युमन राइट्सले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आफ्ना शेयरधनीहरूलाई 100% हक प्रदत शेयर निष्कासन मार्फत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको शुक्रबार काठमाडौँमा सम्पन्न 14 वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। साधारण सभामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानी घिसिङले कम्पनीको समग्र वित्तीय स्थितिको विश्लेषण गर्दै उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हक प्रदत शेयरको माध्यमबाट पुँजी वृद्धिका लागि विशेष प्रस्ताव पेश गरेको बताउनुभयो। 70% ऋण र 30% स्वपुँजी हुनुपर्ने प्रावधान रहेकोमा नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि वृद्धि हुँदा लागत बढ़ेर पुँजी बढ़ाउनु पर्ने अवस्था आएको बताउनुभयो। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिब 8 किलोमिटर सुरुङ मार्फत 900 मेगावाट क्षमताको तामाकोशी 5 आयोजना निर्माण गर्ने लक्ष्य प्राधिकरणले अघि सारेको छ। हाल कम्पनीको चुक्ता पुँजी 10 अर्ब 29 करोड़ रूपियाँ रहेको छ। हकपर्द शेयर निष्कासन पश्चात चुक्ता पुँजी 20 अर्ब 58 करोड़ रूपियाँ पुग्नेछ। पेट्रोलियम पाइपलाइन निर्माणको दोस्रो चरणको परियोजना अन्तर्गत अमलेखगंज डिपोको हाताभित्र पेट्रोलियम भण्डारण गृह निर्माण शुरू भएको छ। भारतको मोतिहारीबाट पाइपलाइन मार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको कार्य शुरू भएको नेपाल आयल निगमको अमलेखगंज डिपोले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल टी ट्वेन्टी लीगको खेलाड़ी ड्राफ्ट लीगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लीगको लोगो सार्वजनिक भदौको दोस्रो साता गरिने भएको छ। नेपाल क्रिकेट संघ क्यानले खेलाड़ीको ड्राफ्ट सहित बाँकी टीम र लीगको आधिकारिक लोगो एकैपटक भदौ दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हो। क्यानले लीगको मिति असोज 8 गतेदेखि कार्तिक 5 सम्म हुने घोषणा गरिसकेको छ। त्यस्तै लीगमा सहभागी हुने 6 टोली मध्ये 4 टीम घोषणा भइसकेको छ। तर प्रतियोगिता नजिकदै गर्दा क्यानले बाँकी 2 टोली खेलाड़ी ड्राफ्ट र आधिकारिक लोगो सार्वजनिक गर्न सकेको छैन। क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले लीगको तयारीका कारण ढिला हुन गएको बताउनुभयो। नेपाल टी ट्वेन्टी लीगको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।
खेल समाचारका साथमा अझै बम। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बद्लिरही बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा 39.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29.31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भए साँझ 6:38 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी निर्वाचनका लागि सीट बाँडफाँड गर्न साझा अवधारणा बनाउने नेपाली कांग्रेससहित 5 दलीय गठबन्धनको निर्णय। साझा अवधारणा बनाउने जिम्मेवारी कार्यदललाई। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा निर्वाचन तयारी तथा संगठन संरचनाबारे छलफल नेकपा एमाले घोषणा पत्रको गृह कार्यमा प्रतिनिधि सभाबाट पारित नागरिकता संशोधन विधेयकले राष्ट्रियता बलियो बनाउने गृहमन्त्री बालकृष्ण खाँडको भनाई आमाहरूबाट आफ्नो दूध दान गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्न राजधानीको परोपकार अस्पतालमा स्थापना गरिएको अमृत कोषको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन र आगामी नोभेम्बरमा इण्डोनेसियाको बालीमा हुने G20 शिखर सम्मेलनमा अमेरिका रूस र चीनका राष्ट्रपति सहभागी हुनुहुने बिहान 7 बजेको समाचार सकियो अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त नमस्कार।